اعوذ باللہ من الشیطان اللعین الرجیم، بسم اللہ الرحمن الرحیم، الحمدللہ رب العالمین، الصلاۃ والسلام علی الرسول الصخلین، محبوب رب المشرقین المغربین، جد الحسن والحسین، ابو القاسم محمد، ولا اہل بیتہ طیبین الطاہرین المعصومین المظلومین، بسم اللہ الرحمن الرحیم، هل جزاء الاحسان الا الاحسان، صلوات پڑھے محمد اللہ صلی اللہ علیہ وسلم. حضرت علی امام، آج جیسا میں نے کہا تھا، آج اور کل کی ٹاپک بدلی ہوئی ہے. میں نے سورہ مبارک رحمان، جو موسٹ ریکمینڈڈ سورہ ہے، اس کی اس آیت کا تلاوت کی. سب سے زیادہ 114 سورے ہیں، جس میں یہ ایک سورہ کا بالکل اللہ نے اپنے سٹائل کو بدلا. اس سورے میں بالکل بدل دیا، اس سورے میں اس کا طریقہ بالکل بدلا ہوا ہے. وہ کبھی اپنے احسانات کو نہیں گنا تھا. اس کے احسانات اتنے ہیں کہ اگر ہم 24/7 اپنی پیشانی کو زمین پہ رکھ کے اس کا شکر ادا کرے تو احسان کم ہونا. جو نعمتیں، جو برکتیں، جو رحمتیں وہ عطا کر رہا، وہ کبھی نہیں گنا تھا. وہ ہمارا سٹائل ہے کہ اگر میں کسی پہ احسان کروں تو فوراً مارکیٹ میں بول دوں گا. نہیں بولتا، فوراً لوگوں کو بتاتا کہ میں نے اس کے ساتھ یہ کیا، اس کے ساتھ یہ کیا، اس کے ساتھ یہ کیا. بہتر ہے کہ مت کرو، کر کے بولو مت. تو اس سورہ میں اللہ نے کئی مرتبہ کہا، 30 یا 35 مرتبہ کہا، فبے ایا اللہ ربکما تکذبون، کہ تم کن کن نعمتوں سے انکار کرو گے. اس کی نعمتیں، اس کی بلیسنگ، اس کی رحمت مسلسل ہے، مسلسل ہے. اس سورہ میں یہ رزق کے لیے بہت اچھا سورہ ہے. اپنے گھر میں پڑھنا چاہیے، بآواز بلند پڑھنا ہے. سورہ کبھی بھی، کوئی بھی سورہ پڑھو یا کبھی بھی قرآن مجید کی تلاوت کرو، ایک ہی رکوع کی کرو، لیکن بآواز بلند کرنا. اگر بآواز بلند کرو گے نا تو ہماری میموری شارپ ہوتی جائے گی، میموری شارپ ہونی. میں یوتھ کو بول رہا کہ اگر ذہن کمزور ہے تو قرآن کی تلاوت کرو، جتنی کرو گے اتنا تمہاری میموری شارپ ہوتی جائے گی. اور کانوں کو بھی ثواب، آنکھوں کو دیکھنے کا بھی ثواب. عجیب چیز ہے قرآن بھی، دیکھتے جاؤ ثواب ملتا جائے گا. تین چیزوں کے لیے کہا گیا کہ دیکھنے سے ثواب ملتا، تین چیز، چار چیزیں. ایک، ماں باپ کے چہرے کو دیکھنا، غصے سے نہیں دیکھنا، کیا بول رہا میں، محبت سے دیکھنا، پیار سے دیکھنا. ماں کے چہرے کو صرف دیکھتے جاؤ، باپ کے چہرے کو دیکھتے جاؤ، جتنی دیر نگاہ تمہارے ماں باپ کے چہرے پہ نیکی لکھی جائے. یہ ایک چیز ہے. دوسری چیز، قرآن مجید کو کھول کے دیکھنا. تیسری چیز، خانہ کعبہ. کعبے کے بارے میں کہا گیا کہ کعبے میں نماز کا ثواب زیادہ نہیں ہے، طواف کا ثواب زیادہ ہے. اس کا یہ مطلب نہیں ہے کہ آپ جا کے نماز نہیں پڑھیں، یہ ایسی بات نہیں ہے. جیسے مسجد نبوی میں ایک رکعت کا 1,00,000 رکعت کا ثواب ہے، نجف اشرف میں، کربلا میں 1,00,000 رکعت کا ثواب ہے، اور خانہ کعبہ میں نماز کے طواف ثواب سے زیادہ اس کا طواف کا ثواب رکھا گیا. کہ جتنا تم طواف کرتے جاؤ گے اللہ اس کا اجر دیتا جائے گا. تین چیزیں ہو گئی. چوتھی چیز کہاں، علی کے چہرے کو دیکھنا ہی والا. صرف مولا علی کے چہرے کو دیکھنا عبادت نہیں ہے. جنگ خیبر میں، جنگ نہیں پڑھا، جنگ خیبر میں جب مولا نے جنگ کو فتح کیا اور درے خیبر کو اکھاڑا اور اس خندق کے بیچ میں لایا اور لشکر مسلمان کو ادھر سے ادھر کیا، تو کچھ لوگ سمارٹ تھے، فوراً دوڑتے ہوئے رسول کے پاس آئے کہ علی کے ہاتھ پہ پورا در ہے، علی کے ہاتھ پہ در ہے، ہاتھ چھوٹ جائے گا تو خندق میں گر جائیں گے. اللہ کے رسول نے کہا، ہاتھوں کو کیا دیکھ رہا، پیروں کو دیکھ، پیروں کو دیکھ. رسول کا حکم دو چیزوں پہ، ایک واجب ہے، ایک سنت ہے. اگر واجب نہیں ہے، سنت تو ہے رسول کا، یہ پیروں کو دیکھنا علی کے، علی کے پیروں کو دیکھ. تو तो मौला के पैरों को देखना भी सुन्नत है, मौला के पैरों को देखना भी सवाब है। सो सूरह रहमान ये मोस्ट रिकमेंडेड सूरह, इसमें अल्लाह एहसान का जिक्र करो कि जो फेवर शो करो, जो उसने एहसान किया। एहसानात की एक लिस्ट है हमारे पास पूरी कि किस किस का एहसान हमारे ऊपर है। सबसे पहले अल्लाह का एहसान, इसमें बहुत अच्छी चार नेमतों का जिक्र है, लेकिन मैं आज मेरी बीवी के ऊपर पढ़ना है इसलिए वापस जा रहा हूं, अगर आगे मौका मिला तो बताऊंगा। चार नेमतों का जिक्र शेख अब्बास खुमी ने मफातिल जिना में भी अल्लाह के रसूल से ये रिवायत आई और वो रिवायत इमाम अली से हमारे पास कि चार नेमतों का शुक्र अदा करो रोजाना, अगर करोगे तो अल्लाह तुम्हारी नेमतों को बढ़ाएगा, नहीं करोगे अल्लाह नेमतों को सल्ब कर लेगा। आपने सुन लिया बड़ी आसानी से, खुदा ना खास्ता अगर सल्ब हो जाए तो क्या मिलने वाला है भाई। पहली नेमत क्या है? अल्हम्दुलिल्लाहिल्लज़ी अरफ़नी नफ़सहु वलम यतरुकनी। रोज सुबह उठ के अल्लाह का रसूल कहता है, इमाम अली कहते हैं, इमाम अली के जरिए हमारे पास रिवायत आई, शेख अब्बास खुमी ने मफातिहुल जिना में भी लिखा। पहला शुक्र सुबह उठ के ये करो कि परवरदिगार तेरा शुक्र है कि सही सलामत उठा दिया। कितना इजी लेके सुना, नहीं उठा तो क्या कर लेते हम? करते कभी शुक्र? रात में थके हुए आए न्यू जर्सी में, सुबह से शाम तक काम करके इतने थके हुए थे कि बीवी से भी बात नहीं कर सके। नहीं करते वो अलग बात है। क्या हो रहा? तो इतने थके हुए थे कि बीवी भी बात करना चाहती, बोलते ना आप रिटायर चले गए बिस्तर के, चंद लम्हे में नींद आ गई, सो गए। इतने थके हुए थे कि कोई आवाज कान में नहीं आ रही थी, साउंड स्लीप जिसको बोलते। एक बात यहां रोक के बोलो, जिसका कॉन्शियस क्लियर रहता वो जल्दी सो जाता। नफ्से मुतमईना, समझ में आई बात? जिसका कॉन्शियस क्लियर रहता ना वो बहुत जल्दी नींद आती उसे। तो सो गए चंद घंटों में, जब सुबह में उठे तो इतने फ्रेश उठे, वो थकन थी नहीं। ये किसने खत्म की थकन को? वो जात है, उसकी जात है। दूसरा शुक्र क्या है? अल्हम्दुलिल्लाहिल्लज़ी जाअलनी मिन उम्मते मुहम्मदिन सल्लल्लाहु अलैहि वसल्लम। सुबह उठ के ये शुक्र अदा करो कि अल्लाह तेरा शुक्र है कि तूने मुझे उम्मते मुहम्मदी में पैदा किया। कभी मैं सोचता ही आज 1 बिलियन मुस्लिम से पूरी दुनिया में, मोर देन 1 बिलियन मुस्लिम, अल्लाह चाहता तो कहीं भी पैदा कर सकता था, किसी के घर में भी पैदा कर सकता था, मुसलमान ही थे, कहीं और भी पैदा हो जाते। उम्मत मोहम्मदी में पैदा होने का सबसे बड़ा फायदा यह हुआ कि अहले बैत की मोहब्बत दिलों में आई, विलायत अली तुम्हारे पास है। तीसरा शुक्र है, गौर से सुनो, ये आप सबके लिए, अल्हम्दुलिल्लाहिल्लज़ी जाला रिज़्क़ी फी यदी है वलम यजल रिज़्क़ी फी आइदिन नास। कि अल्लाह तेरा शुक्र है कि तूने मेरे रिज़्क़ को अपने हाथ में रखा, बंदों के हाथ में नहीं दिया। अगर बंदों के हाथ में दे देता ना तो सब भूखे मरते, सिर्फ पैसे वाले जिंदा रहते। उसने रोटी को अपने हाथ में रखा, फिरौन को भी दिया, मूसा को भी दिया। चौथा शुक्र, एक एक शुक्र एक एक मजलिस से मेरी पूरी। चौथा शुक्र है, ये बहुत इंपॉर्टेंट, गौर से सुनो, अल्हम्दुलिल्लाह लजी सतरा जुनूबी वियूबी वलम यफ़ज़खी बैनल खालिक़िन नास। अजीब है दोस्तों, इसका मतलब है कि अल्लाह तेरा शुक्र है कि तूने मेरे गुनाहों पे पर्दा डाल दिया, लोगों के सामने जलील नहीं किया। दोस्तों, अगर अल्लाह सत्तार नहीं होता ना, बाप बेटे के सामने जिंदा नहीं रह सकता था, माँ बेटी के सामने जिंदा नहीं रह सकती थी। हमारे इतने गुनाह हैं, मैंने इतने गुनाह किए हैं, अकेले में किए, हुजरे में किए, अंधेरे में किए, लेकिन वो इतना बड़ा सत्तार है कि उसने जब मुझे समाज में पेश किया तो रहमत का पर्दा डाल के पेश कर दिया, रहमत का पर्दा डाल दिया। बस मैं इंशाल्लाह इस शुक्र पे आगे बात करूंगा, आज तो मैं एक हेडलाइन देके जा रहा। तो चार ये नेमतें हैं जिसका शुक्र रोज अदा करना है, अल्लाह का शुक्र। तो सबसे पहले अल्लाह का शुक्र कि उसका एहसान है हमारे ऊपर, उसके बाद मोहम्मद और आले मोहम्मद का एहसान कि उन्होंने हमको इस काबिल समझा कि बीवी ने हमको चुना। اس کے بعد ہمارے علماء کا شکر ہے، پھر ماں باپ کا شکر، یہ ساری شکر تو ایک نارمل ہے، اگر اللہ کسی کا شکریہ ادا کرے، میں کیا بول رہا ہوں، رسول کسی کے احسان کو مانے، وہ پرسنالٹی کیا ہوگی، اس پرسنالٹی کا آج ذکر ہے، اس بیوی کا ذکر ہے کہ جو شہزادی کونین کی ماں ہے، گیارہ اماموں کی ماں ہے، ہم سب کی ماں ہے، خدیجہ الکبریٰ سلام اللہ علیہ، یہ ایسی ہستی ہے، ان کی بایوگرافی آج اور کل چلے گی، آج اور کل ان کا ذکر ہوگا انشاءاللہ انشاءاللہ، کون پڑھ سکتا بی بی خدیجہ کا ذکر، اتنی پاک اور پاکیزہ بی بی تھی کہ شہزادی کونین کے دو مشہور لقب ہیں، غور سے سننا، میں آپ کو ان کا پورا بایوگرافی پڑھ رہا ہوں، بی بی خدیجہ کی، شہزادی کونین کے دو مشہور لقب ہیں، طاہرہ اور صدیقہ، مشہور ہے نا، طاہرہ کیا معنی، پاک اور پاکیزہ، پائس، صدیقہ نے سچ بولنے والی، آپ کو حیرت ہوگی یہ دونوں القاب بی بی خدیجہ کے تھے، پہلے ماں کے تھے پھر بیٹی کو ملے، کیا سن رہے ہیں، پہلے ماں کو دیا اور بی بی خدیجہ کو کس نے دیا، مسلمانوں نے نہیں دیا، مکے کے کافر و مشرکین نے دیا، دوستو آسان بات نہیں ہے، مکے کے وہ خونخوار کافر، وہ مشرک دشمن خدا، ایسی پاک و پاکیزہ بی بی تھی یہ کہ اسلام آنے سے پہلے مکے کے کافر کہتی تھی یہ طاہرہ ہے اور یہ صدیقہ ہے، بزنس وومن ہے، صدیقہ تھی، پیسہ ایک درہم بھی ادھر سے ادھر حرام کا نہیں تھا، اسلام آنے سے پہلے یہ احتیاط تھی، ارے یار کیا بول گیا میں، اسلام آنے کے بعد ہم کو سب معلوم ہے، اس کے بعد بھی ہمارے پاس حرام ہے، خدیجہ اسلام آنے سے پہلے ان کا پیسہ پاک تھا، میں بھی بتاؤں گا آپ کو آج اور کل، میں پوری بیوی کے بھی پڑھوں، بی بی خدیجہ کے اوپر کئی تہمتیں مسلمانوں نے لگائی، پہلی تہمت یہ کہ بی بی کی ایج 40 ایئرس کی تھی، اسلامک ہسٹری میں، اسلامک ہسٹری کی بات کر رہا، اپنی ہسٹری کی بات نہیں کر رہا، ہمارے عقیدے کی بات نہیں کر رہا، یہ لکھا گیا کہ بی بی کا اے بی بی کی ایج 40 ایئرس کی تھی جب آپ کی شادی ہوئی، یہ بالکل غلط ہے، میں ایک ایک جملے کا ذمہ دار ہوں، کوئی ریفرنس چاہتا ہے آئی کین گیو یو ریفرنس، ابھی ہوں آپ کے شہر میں چار پانچ دن، بی بی کی ایج 40 ایئرس نہیں تھی وین شی گاٹ میرڈ، شی واز 27 ایئرس اولڈ، اللہ کا رسول 25 سال کے تھے، صرف 2 سال بی بی بڑی تھی، 27، اب مسلمانوں کے جو غیر متعصب رائٹرز ہیں، نریٹرز ہیں، انہوں نے بھی لکھا، یہ جتنی آپ کو روایتیں بی بی خدیجہ جناب ابو طالب کے خلاف ملیں گی، وہ ایک ہی شخصیت ہے جو فتح مکہ کے بعد مسلمان ہوا، کیا بول رہا میں، سمجھے، فتح مکہ کا بعد کون مسلمان ہوا، وہ ایک ہی شخصیت ہے جسے 3000 حدیثیں جمع کی گئی، ایسا لگ رہا کہ ان کو بس لکھتے ہیں حدیثیں، صرف رسول ان سے ہی بات کرتے تھے، خالہ رسول اللہ، خالہ رسول اللہ، ایسے معلوم ہو رہا، ایک شخصیت، 3000 حدیثیں، اور اس نے لکھی جناب ابو طالب کے بارے میں بھی، ابھی بھی خدیجہ کے بارے میں، جناب ابو طالب کی عجیب بات ہے کہ مکے میں جناب ابو طالب اور بی بی خدیجہ کا انتخاب ہوا، جناب ابو طالب سے جو اس نے روایتیں کی کہ جناب ابو طالب کا بالکل آخری وقت ہے، بستر پہ لاسٹ سٹیج ہے، پورے خاندان، ان کی اولاد، میرا مولا، اللہ کا رسول، سب گھیرے ہوئے، اس وقت اللہ کا رسول جا کے کان میں آہستہ سے کہہ رہا، چچا کلمہ پڑھ لو، پلیز پڑھ لے، اور وہ تو مسلمان بھی نہیں تھے، وہ یمن میں بیٹھے ہوئے، گھر کی آہستہ جو رسول بولے وہ تو سن لیا، ہاتھوں پہ اٹھا کے کہا من کنت مولا ہو فاز علی مولا،
अली अली
मनकुंतो बाला
अली अली
नाभा का गौहर
अली अली
नहरा का शौहर
अली अली
हसनैन का बाबा
अली अली
नबियों ने पुकारा
अली अली
हम मिलके बोलो
अली अली
मुनकिर की तबाही
अली अली
तेरी कब्र के बाहर
अली अली
तेरी कब्र के अंदर
अली अली
नारे हैदरी
या अली या अली या अली मदद हक है
जनाबे अबू तालिब कह रहे बेटा मैं कैसे पढ़ू, अब तक नहीं पढ़ा, अब क्या पढ़ू। सब सुन रहा है ये बंदा, ऐसा लिख रहा है कि सब लगे हुए थे, रिमोट्स में लगे हुए थे, वो सुन रहा था वहां। अब क्या पढ़ू। मैं अक्सर ये बात बोलता हूँ कि कुवैत में, जब मैं कुवैत में था तो एक बड़े अच्छे आलिम दीन से, आलिम दीन क्या बात, मुसलमानों के आलिम थे तो उनसे बात हो रही थी, अच्छे खुश अकीदा थे। उन्होंने कहा कि मौलाना जन बड़ा अफसोस कि एहसान को तो मानते हैं लेकिन वो बंदे ने कलमा ही नहीं पढ़ा, बगैर कलमे के तो इस्लाम में आ ही नहीं सकते ना, मतलब कुछ मिल ही नहीं सकता, उन्होंने कलमा ही नहीं पढ़ा, आप मानते हैं? मैंने कहा हाँ, उन्होंने कलमा नहीं पढ़ा। तो कहा अच्छा, आप भी मानते हैं? तो कहा क्यों नहीं पढ़ा? मैंने कहा यार वो बहुत बिजी थे मक्के में। उसने कहा बिजी थे? क्या बिजी थे? मैंने कहा कि वो कलमा पढ़ा रहे थे, मुसलमान पढ़ रहा था। माइनस अबू तालिब इस्लाम दफन हो जाता, बीबी खदीजा और जनाब अबू तालिब नहीं हो जाता, इस्लाम मक्के में ही दफन हो जाता, पहली मंजिल पे ही दफन हो जाता। ऐसा एहसान है इन लोगों का, जिसके एहसान को अल्लाह माने, तुम मानो या ना मानो, अल्लाह तो मान रहा ना। तो बीबी खदीजा के बारे में ये एक एलिगेशन है कि आप 27 साल की थी 27 ईयर्स की, सिर्फ 2 साल बड़ी थी बीबी खदीजा अल्लाह के रसूल से। और दूसरा एलिगेशन ये कि प्लीज गौर से सुनो कि आपकी शादी पहले हो चुकी थी, ये इस्लामिक तारीख बोल रहा हूं। शी वॉज विडो, विडो थी जिनका निकाह अल्लाह के रसूल से हुआ, यह भी गलत है। शादी बीवी की कोई शादी नहीं हुई थी, कोई शादी। कई उलमा ने कई चीजें लिखी, एक आलिम ने एक बहुत अच्छी दलील दी कि बीबी खदीजा की शादी नहीं हुई थी, बिल्कुल शिवा सिंगल, जब आपकी शादी अल्लाह के रसूल से। उन्होंने रीजन ये दिया, प्लीज गौर से सुनो, उन्होंने रीजन ये दिया कि खदीजा मां बनने वाली है फातिमा की, मकाम फातिमा ये है कि वो किसी और से निकाह पहले नहीं हुआ था, बीबी जहरा की मां थी, मजाक है, बीबी जहरा से निस्बत थी खदीजा को। खदीजा उस पर्सनैलिटी का नाम कि जिसकी वजह से नस्ले रसूल चली। आपकी शादी कैसे हुई? शादी का बड़ा इंटरेस्टिंग वाकया है। बीबी खदीजा को कहा गया कि आप मलिकतुल अरब थी, मलिकतुल अरब यानी रिचेस्ट लेडी ऑफ द मिडिल ईस्ट, इतना पैसा, इतनी दौलत कि आज के दौर में कोई तस्वुर भी नहीं कर सकता, ट्रिलियनर जिसको आप बोलेंगे वो थी। कहां रहती थी? मक्के में रहती थी। मक्का छोटी सी जगह है, खाने काबा है बस, वहां उस जमाने में कितने क्या था, 8-10 हजार की आबादी, मक्के में बीवी रहती है। और आपका बिजनेस क्या था? आपके पास कैमल्स थे, ऊंट। आप बोलेंगे यार ऊंट भी कोई चीज है? उस जमाने में एक कैमल समझो एक मर्सिडीज कार है, एक ट्रेलर है, मर्सिडीज का ट्रेलर है, इसलिए कि मोड ऑफ ट्रांसपोर्टेशन जो है वो ऊंटों पे होता था, कैमल। अगर किसी के पास 5 कैमल है तो वो लखपति करोड़पति बंदा है। 20 फीट का ट्रेलर बहुत अच्छे, 40 फीट के ट्रेलर्स अगर किसी के पास आ जाए, और वो भी कितने कैमल्स थे? 70,000। इमेजिन करें, इतनी दौलत के बाद कितना गुरूर होना चाहिए। میں کیا بول رہا یار، آج تھوڑا سا پیسہ اگر میری، اگر لیکن جرسی کی عورت کو میں نہیں بول رہا، یقین کرے نہیں بول رہا، میں جنرل بات کر رہا، کسی کے پاس ڈائمنڈس کا، پولس کا، وہ بھی سچے موتی اور ڈائمنڈس کے 10-12 ہار آ جائیں، وہ عورت پیر رکھے گی زمین پہ؟ امام بارگاہ بھی آئے گی تو کسی سے بات نہیں کرے گی، اور دوسری عورتیں جلتی رہیں گی. اب سوچو اتنے ڈائمنڈس، اب بیوی کے پاس صرف یہ تھا، جتنا میٹل تھا، اس زمانے میں پیپر کرنسی یا پلاسٹک منی نہیں تھی، اس زمانے میں کیا تھا، لوگ ڈائمنڈس میں، گولڈ میں، سلور میں، پلاٹنم میں، اس میں سیف کرتے تھے. اتنی دولت بیوی کو تھی کہ 70,000 کیمنز، اور آپ کا بزنس جو ہے 24/7 چلتا تھا، جو کیروانس جاتے تھے مختلف شہر میں، یمن تک جا رہا، سیریا تک جا رہا، ایجپٹ، سینٹرل افریقہ تک آ رہا، ایران تک جا رہا، پورے مڈل ایسٹ میں آپ کا بزنس تھا، پورے مڈل ایسٹ. اتنی ذہین تھی آپ، اتنی انٹیلیجنٹ تھی، کیسا لے رہیں گی، بی بی فاطمہ کی ماں ہے، میری شہزادی کی ماں ہے، میری شہزادی کی ماں دوستو، اتنی انٹیلیجنٹ، اکیلی خاتون مکے میں بیٹھ کر یہ پورے بزنس کو سنبھال رہی، ذہانت کے ساتھ، اتنی ذہانت کے ساتھ کہ پورا بزنس چل رہا، کہیں لاس نہیں ہو رہا. اور اتنا پاکیزہ، بھی بتاؤں گا میں آپ، آج نہیں تو کل، اتنا پاک پیسہ، اتنا پاک پیسہ کہ ایک درہم بھی اس میں حرام کا نہیں تھا. اسلام نہیں آیا بھی، بی بی کی شادی کے 15 سال کے بعد اعلان رسالت ہوا، 15 ایئر شادی اللہ کے رسول سے نکاح کے بعد، 15 ایئرز کے بعد اللہ کے رسول نے اعلان رسالت کیا. تو بی بی خدیجہ اسی انداز سے کام کر رہی، اور کئی سو کنیزیں ہیں، کئی سو غلام ہیں. بس میں شادی کا آج واقعہ پڑھوں گا. بس بی بی کا گھر مکے میں، مکے کی رہنے والی ہے، مکے میں اپنے گھر کی جو چھت، جو ٹیرس بولتے ہیں، وہاں پہ بی بی کنیزوں کے ساتھ بیٹھی ہوئی تھی، اور ایک یہودی راہب، اس وقت اسلام نہیں آیا ظاہری طور پہ، ایک یہودی راہب جس کا سن بتایا گیا 102 سال کا تھا. راہب کس کو بولتے؟ راہی عیسائیت میں اور یہودیت میں اس زمانے میں لوگ کیا کرتے تھے، جنگلوں میں چلے جاتے، اللہ 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 کرنا، اس زمانے میں جائز تھا، عیسائیت میں بھی جائز تھا، یہودیت میں بھی جائز تھا، لوگ جاتے تھے اور جا کر اللہ سے قریب ہونے کا ایک طریقہ تھا کہ دنیا کو چھوڑ دو، جنگلوں میں جا کے اللہ کی عبادت کرو. اس کے بعد اسلام آنے کے بعد اس ساری چیزوں کو بند کر دیا گیا، بلکہ یہ کہا کہ آپ گھر میں رہو، فیملی کے ساتھ رہو، بیوی بچوں کے ساتھ رہو، خاندان میں رہو، ایک دوسرے کی مدد کرو اور اللہ کی عبادت کرو، اس طرح. تو اب اس زمانے میں یہ لوگ، اور ان کے سامنے سے پردے بھی ہٹے ہوئے تھے، جو جتنے یہ راہب ہوتے تھے، ان کئی آپ کو پانچ امام کی زندگی کے واقعات میں ملیں گے، کئی واقعات میں ملیں گے کہ ان کے سامنے سے پردے ہٹے ہوئے آگے پیچھے دیکھتے تھے، اتنی اللہ کی یہ عبادت کرتے. کل آپ نے نبی موسیٰ کا واقعہ سنا ہو. بہرحال ایک یہودی راہب 102 برس کا سینے بیٹھا ہوا ہے، وہ بیٹھا ہوا ہے، کنیزے ہیں، ابھی بھی خدیجہ ہے، اللہ کا رسول 23 یا 24 سال کا سن ہے. کیا حسن ہوگا نہیں، اللہ اگر جمیل ہے تو ان کے حسن کو دیکھو اور اللہ کو پہچانو، حسن محمد، کیا بات ہے. تو سرکار نیچے سے جا رہے تھے، جب جا رہے تھے تو راہب نے ایسا دیکھا، دیکھ کے فوراً خدیجہ سے کہا، خدیجہ غلام کو بولو ذرا یہ جوان کو روک لے. بی بی نے کہا غلام سے کہ جاؤ نیچے جاؤ، اور یہ جو جاؤ یتیم عبداللہ جا رہے ہیں، ان کو روکو. سرکار کو سبھی جانتے تھے، سرکار جا رہے، غلام نے جا کے، غلام نے غور سے دیکھو میری طرف دیکھو، لک ایٹ می، غلام نے جا کے آپ سے کہا، سرکار سے کہا کہ اے یتیم عبداللہ ذرا ٹھہر جاؤ. سرکار پلٹے، کائنات کا مالک، عالمین کا مالک، ایک غلام بول رہا ذرا ٹھہر جاؤ کام ہے، پلٹ کے نہیں کہا کہ تیری مجال مجھے روک رہا. دوستو اخلاق تھے رسول، دیکھیے پیغام کے بغیر میری مجلس نہیں ہوتی، ہم کو چیک کرنا ہے کہ ہمارے اخلاق کیا. اللہ کا رسول خلق عظیم کا مالک ہے، ایسا خلق عظیم کا مالک صرف اخلاق کو دیکھ کے لوگ مسلمان ہوتے تھے. اتنے سافٹ اسپوکن تھے، اتنے سافٹ اسپوکن، آتا تھا دشمن، اخلاق رسول سے مسلمان ہو کے واپس جاتا تھا. ये चीजें हमको अपनी लाइफ में इंप्लीमेंट करना है। देखिए यहां पे आपका हमारा यूथ जो है यूनिस को जा रहा, कॉर्पोरेट कंपनीज में आप काम कर रहे हैं, डिफरेंट डिफरेंट जगहों पे काम कर रहे हैं। जब आप कहीं भी काम कर, लड़कियों को भी बोले जब तुम जाओ काम करो तो तुमको ये बोलने की जरूरत नहीं है कि किस रिलीजन को तुम बिलोंग करती हो। तुम्हारे अखलाक बताना, तुम्हारा बिहेवियर बताना, तुम्हारी जबान बताना, तुम्हारी ऑनेस्टी बताना, तुम्हारे दोस्त तुमसे पूछना कि तुम कितनी ऑनेस्ट हो और कितनी प्यार से बात करती, बोलो किस रिलीजन से तुम ताल्लुक रखते, तो बोले कि मैं इमाम अली का शिया हूं। इस तरह शिया तो ना कुनु लना ज़ैना, ये मजाक नहीं है दोस्तों, अखलाक हो आप। इसलिए पहली चीज माँ बाप को चाहिए कि वो अपने बच्चों से अच्छी बात करें तो बच्चे घर के माहौल से आगे बढ़ते। अखलाक सबसे बड़ी चीज। तो अल्लाह गुलाम ने आके कहा यतीम अब्दुल्ला जरा ठहर जाए, सरकार ने पलट के देखा ठहर गए, राहिब उतर के नीचे आया, आगे जानता था, कहा यतीम अब्दुल्ला तुम जानते हो तुम कौन हो और क्या मिलने वाला है। अल्लाह का रसूल क्या बोल रहा, अखले अव्वल है, अखले नूर, अव्वल नूर है, हर चीज अव्वल है। उसने आगे कहा कि ए यतीम अब्दुल्ला जरा अपनी पीछे से खमीज तो हटा, शर्ट तो पुल करो। सरकार ने शर्ट को ऐसा पुल किया, ये नहीं किया कि आया मैं नहीं करूंगा। अखलाक यार एक एक जुमले में उनके अखलाक थे, एक एक अमल पे ऐसा पुल किया। पुल किया तो मोहरे नबूवत देखा, मोहरे नबूवत देख के कहने लगा कि यतीम अब्दुल्ला तुमको मालूम है तुम नबी बनने वाले हो। अल्लाह के रसूल ने कोई नई बात बोल दिया मुझे क्या बोल रहा, ये मेरे जुमले है, रसूल ने नहीं कहा, कहा कि तुम नबी बनने वाले हो। सरकार ने मुस्कुरा के उसको देखा, देख के कहा अपने आप को बचा के लेके चलना, तुम्हारे पास नबूवत आने वाली है। सरकार आगे बढ़ गए, ठीक है सुन लिया, सीधा ऊपर आया, ऊपर आके कहा खदीजा, देखिए ये एक तरीका है, ये नहीं है कि इसकी वजह से निकाह हुआ, नहीं, ये तो पहले से अल्लाह के पास और सरकार के पास ये सारी चीजें थी, इसलिए एक जरिया बना। ये कहता है कि एक खदीजा तुम इस यतीम से निकाह कर लोगी तो दुनिया और आखिरत तुम्हारी है। मैं ये नहीं बोल रहा कि इसकी वजह से बीबी खदीजा हुआ, बीबी खदीजा का बहुत बड़ा मकाम है, उसके बाद का वो वाकया है कि एक पूरा कारवान को लेके बीबी खदीजा ने पूरा कारवान को अल्लाह के रसूल के हवाले किया था कि आप जाके बिजनेस करें। तो आप और एक मैसरा गुलाम था खदीजा का, उसको साथ दिया था और कहा था कि साथ जाना। उस कारवान में उस टूर में इतना प्रॉफिट हुआ, नेचुरली रसूल जिस काफिले में साथ हो जाए, रसूल जिस कारोबार में साथ हो जाए। अल्लाह के रसूल के बारे में यह है कि जनाब अबू तालिब के घर में जब आप आए थे तो सिर्फ दस्तरखान के ऊपर सरकार हाथ रखते थे, हाथ रखते थे, अब खाते जाओ खत्म होना ही नहीं है। हम यही तो बोलते कि तबरुक हुसैन में भी यही होता है, मशहूर वाक़या ना दावत ज़ुल-अशीरा का, कुछ रोटियां थी, एक एक दुम्बा कटा था, सामने खोरमा था बॉल में और रोटियां रखी हुई थी। अबू जहल का मशहूर जुमला, जब अबू जहल एंटर हुआ 100-150 आदमी, कहने लगा अबू तालिब इतने लोगों को बुलाया, इतनी सी रोटियां, इतना सा खोरमा। देखिए शुरू से खोरमा है क्या बोल रहा मैं, अभी तक खाया नहीं मैं खोरमा, सिर्फ आप पढ़ ले मोहम्मद वाले। तो अबू जैद ने कहा कि इतना सा रोटियां और इतना सा खुरमा बुला के तुम इतने लोगों को बुला। जनाब अबू तालिब ने कहा घबराता क्यों है, जब खाने का टाइम आया तो सरकार ने खुरमे के ऊपर और रोटियों पे हाथ रख दिया था। दोस्तों ये है बरकत, ये है बरकत, पूरे सब खा गए जैसा था वैसी रह गया। इसीलिए हर रोज जब भी आप मंथली ग्रोसरी लाते हैं ना, पता नहीं आप लोग मंथली लाते हैं या फोर्टनाइट लाते हैं, रोज लाते हैं मैं औरतों को बोल, जब भी तुम ग्रोसरी लाओ ना घर में चावल दाल जो जो चीजें आती है, मैं क्या गिनाऊं यहाँ बैठ के, तो उस पर या मोहम्मद या अली लिखना इस उंगली से, सलवात पढ़ के वाह ये YAMOHD SAWW सल्लल्लाहु अलैहि वसल्लम या अली इब्न अबू तालिब अलैहि सलाम एस कर देना, करके सर्कल कर देना। अल्लाहुम्म सल्ली अला मोहम्मद व आले मोहम्मद व अजिल फर्ज, अल्लाहुम्म सल्ली अला मोहम्मद व आले मोहम्मद व अजिल। उसके बाद खाते जाओ, लेकिन एक कंडीशन है, हलाल पैसा होना। हराम क्या पैसा मिला हुआ रहेगा तो बरकत नहीं होगी। देखिए कितने खामोश हो गए ना, नहीं मैं दुनिया में जहां बोलता हूँ मैं तो डरता नहीं हूं, मैं बोलता हूँ बड़ा ब्लंटली बोलता हूँ। तो अगर हलाल रिस्क होगा तुम्हारे रिस्क में इतनी, और रिस्क के लिए नवे इमाम इमाम मोहम्मद तकी जवाद रोजाना अगर आप एक सलवात की तस्वीर पढ़ के मोहम्मद वाले मोहम्मद वाजिल फरजम, ये अल्लाह के रसूल की हदीस है कि नवे इमाम को हदिया करो जिनका लखब जवाद है, नाम मोहम्मद है लखब जवाद, जवाद के माने हैं बे मांगे अता करें, जो सिफत अल्लाह की है वो सिफत इस इमाम की है। हलाल रिस्क के लिए नवे इमाम से बड़ा कोई वास्ता नहीं है। अगर किसी का रिस्क रुक रहा, कोई परेशानी है, तो 100 मरतबा सलवात पढ़ के रोज तुम हदिया करो, अल्लाह तुम्हारे रिस्क में बरकत देता है, लेकिन कंडीशन हलाल रिस्क। तो बीबी खतीजा से कहा, बीबी खतीजा ने उस काफिले में अल्लाह के रसूल को भेजा मैसरा साथ। अब जब वो आया और जो प्रॉफिट हुआ है बीबी को, इन्हें मतलब 200% 200-300% मतलब यूं ही बोल, कहने लगा मैसरा अरे ये यतीम अब्दुल्ला क्या चीज है कि जहां से जाते हैं इनके सर के ऊपर एक क्लाउड एक बादल रहता है। अल्लाह का रसूल, अल्लाह का रसूल, शुक्र अदा करो कि उम्मत मोहम्मदी में बादल हमेशा साथ साथ। ये तो मैसरा बोल रहा, जब सलमान पहली दफा मुसलमान होने मुसलमान हुआ सलमान, और ईरान से बाद में बात निकलने में क्या करूं, ईरान से जब आया था उस राहिब ने उसको सलमान को बोला था कि आखिरी नबी आने वाले हैं और खजूरों वाले दरख्त खजूरों वाले शहर में रहेंगे। तो एक सलमान ने पूछा था उनकी निशानी क्या है, तो उस वक्त उस राहिब ने कहा था कि उसके सर पर हमेशा बादल होगा, चलेगा तो सर पे क्लाउड होगा, पूरा आसमान क्लियर है, धूप तेज है, लेकिन इनके सर के ऊपर बादल का साया होगा, और ये सदखा नहीं खाएंगे तोहफा जरूर लेंगे। ये निशानी बताई गई थी जनाब। अब मैं उसकी डिटेल में नहीं जाता, कभी सलमान पे पढ़ूंगा तो पूरा बाकायद पढ़ूंगा। एनीहाउ, तो मैसरा ने कहा कि इनके सर पे हमेशा बादल, और जहां से गुजरते थे जो झाड़ थे दरख्त थे वो झुक के इनकी ताजीम करते थे। जब ये आके मुजीजे बयान किए, अब मैं इसकी डिटेल छोड़ता, बीबी खतीजा की तरफ से प्रपोजल आया जनाब अबू तालिब के पास, शादी इस शादी का प्रपोजल, और बीबी के तरफ से अल्लाह के रसूल ने प्रपोज नहीं किया था। इसीलिए आज जब आपका आप लोग सब शादीशुदा बैठे हुए, लेकिन मालूम है कि निकाह में सिगा कौन जारी करता, किसका मौलवी जारी करता, याद ही नहीं है क्या बोल रहा है, किसी को याद नहीं है ना। निकाह हमेशा लड़की वाला मौलवी जारी करता, सिगा लड़की वाला मौलवी शुरू करता, लड़के वाला तो खाली कबील तो बोलता क्या बोल रहा है, लड़के वाला कुछ नहीं बोलता, लड़के का मौलवी खाली एक्सेप्टेड, लड़की का मौलवी, ये सुन्नत रसूल है। बीबी खतीजा की तरफ से हुआ, बीबी खतीजा ने प्रपोज किया था, इसीलिए उनका लड़की का मौलवी ने सिगा को जारी करता, लड़के का मौलवी कुछ नहीं करता, वो तो खाली कबील तो बोलते रहे, याद ही नहीं है किसी को, अब कोई चांस भी नहीं है। ओके, एक साल आप पढ़ ले मोहम्मद वाले। तो निकाह हुआ, सब जानते हैं निकाह क्या हुआ, बीबी खतीजा का निकाह मक्के में हुआ, खाने काबा के पास, और आपके चचा ने निकाह पढ़ा, और अल्लाह के रसूल की तरफ से मोहसिन इस्लाम मेरे बाप जनाब अबू तालिब ने पढ़ा, और इतनी अजीब सरमनी, आप सोचो रसूल का निकाह हो रहा था, और पहला निकाह है कि जिसमें जनाब अबू तालिब ने खुतबा पढ़ा, और सारे मुसलमानों के मौलवी जो खुतबा पढ़ते वो खुतबा अबू तालिब है, वरना तो हमारे पास कोई खुतबा ही नहीं है, ये खुतबा अबू तालिब है। कि और ये अजीब बात गौर से सुनो, जमीन पे मक्के में खानदान अहले बैत को छोड़ दो, अल्लाह के रसूल मौला को छोड़ दो, जनाब अबू तालिब को छोड़ दो, زمین کے اوپر پہلی مرتبہ جس نے یہ جملے سنے کہ الحمدللہ رب العالمین، یہ بولنے والا علی کا بابا ہے. قرآن نہیں آیا ابھی، قرآن نہیں آیا، پہلی مرتبہ جو زبان سے نکلے یہ جملے الحمدللہ رب العالمین. اللہ کو یہ جملے محبوب، یہ میرے جملے، اللہ کو اتنا پسند آیا کہ پورا سورہ بنا کے بھیج دیا. نمازیں مکمل ہوتی سورہ الحمد کے ساتھ. دیکھو جب معصوم بچے نعرہ لگا دینا وہ 100% قبول ہوتا. ویری گڈ بیٹا، گڈ. میں ان کی ماں کو دعا دیتا جس کا بھی بیٹا ہے کہ ماں کی تربیت ہے تو بچوں کو علی علیس بنا دیا، اور بنا کے رکھو بچوں کو اس نام سے، اتنا جوڑ کے رکھو کہ نام علی آئے بچے کے چہرے پہ مسکراہٹ آئے. بہت ضروری ہے بچوں کا، یا خاص طور پہ یہاں پہ اس ماحول میں جنریشن کا پروٹیکشن اٹس یور ڈیوٹی. یہ ہماری ریسپانسبلٹی ہے، ماؤں کی ریسپانسبلٹی کہ اپنے جنریشن کا پروٹیکشن کرو. تو جناب ابو طالب نے جب نکاح پڑھا، یہاں پہ بھی ایک عجیب واقعہ ہوا تھا. آپ کے نیویارک کے، نیویارک کے بہت بڑے مولانا ہیں، بہت بڑے بزنس مین، سوری میں بہت احتیاط سے پڑھا، میں اگلی سلائیڈ جا رہی، میرے تو ایک ایک جملہ بگڑتے ہیں. تو بہت بڑے تاجر، بہت بڑے بزنس مین، ان کی بیٹی کا نکاح تھا. تو ہماری بہت اچھی ملاقات تھی ان سے، نیویارک والوں سے. اب میں نام عام تو نہیں بولوں گا، پلیز ڈونٹ آسک می آلسو آفٹر مجلس. تو انہوں نے کہا کہ مولانا آپ ٹھہرے ہوئے ہیں امریکہ میں، تو یہ ربی الاول کی بات ہے. اس زمانے میں ٹھہرتا تھا، 8 ربی الاول کر کے جاؤں. تو میں نے کہا ہاں میں ہوں. تو کہا وائی ڈونٹ یو کم. تو میں نے چھیڑنے کے لیے ان سے پوچھا کہ کہاں ہیں، کہاں ہو رہی. تو کوئی ہال، البرٹ ہال، کوئی پتہ نہیں کوئی ہال میں، نیو یارک میں شادی وادی تھی. تو میں نے کہا نکاح کون پڑھنے والے ہیں؟ تو کہا لاس اینجلس میں ہمارے بہت بڑے مولانا ہیں کیلیفورنیا میں، وہ آ رہے ہیں. میں نے کہا واہ، اچھا یہ بندہ کوئی خاص مذہبی بھی نہیں، نارمل جیسا مذہب ہوتا ہے، جمعے کی نماز پڑھنے والا بس خالی. جمعے والا مسلمان مت بنو، جمعے والا مسلمان نہیں بنو. 24/7 تو مسلمان رہنا، 365 days 24/7. تو اس نے کہا کہ میں کیلیفورنیا سے بلا، پیسے والا ہے نا، کیلیفورنیا سے بلا رہا، وہاں کے جو سب سے بڑے مولانا اس وقت نارتھ امریکہ کے، وہ آ رہے. میں نے کہا وائی اتنے بڑے مولانا کو بلا، اتنا اسپینڈ کر کے کیلیفورنیا سے، وہ نیو یارک آئیں گے 6 گھنٹے کی فلائٹ سے. تو بولے ہاں میری بیٹی کا نکاح. میں نے کہا یار یہاں پہ اتنے جو ہے پاسٹرس ہے، سیاسی نگاہوں میں سے کسی کو بلا لو، یا چرچز میں سے کسی کو بلا لو. اس نے کہا مولانا واٹ آر یو ٹاکنگ، آپ، میں مسلمان ہوں، میں مسلمان ہوں، میں اپنی بیٹی کا نگاہ سنگار میں سے نہیں بلا سکتا، چرچز میں سے بلا کے نہیں پڑھا سکتا، میں مسلمان کو بلا کے پڑھوں گا. میں نے کہا 1400 سال کے بعد آج مسلمان کی یہ فکر ہے کہ نکاح صرف کلمہ گو پڑھے گا، جو اللہ کو ایک مانے گا وہ پڑھے گا، جو رسول کو مانے گا وہ پڑھے گا. میں نے کہا جس کا تم کلمہ پڑھتے ہو ان کو فکر نہیں تھی.
اللہ کے مطلوب کے طالب ابو طالب، اللہ کے مطلوب کے طالب ابو طالب، اسلام کی ہر فکر کے غالب ابو طالب، اسلام کی ہر فکر کے غالب ابو طالب. اور جب بھی کیا کفر نے اسلام پہ حملہ، جب بھی کیا کفر نے اسلام پہ حملہ، اسلام پکارا ابو طالب.
سبحان اللہ سبحان اللہ جناب، جزاک اللہ. جیو جیو
اسلام، حضرت عمران، ابو طالب علیہ السلام، بابا
بلند سلام. تو انہوں نے کہا آج تم کو فکر ہے، اللہ کے رسول کو فکر نہیں تھی. نکاح ایک ایسی چیز ہے کہ لڑکا خود پڑھ سکتا، میں یہ نہیں بتا کسی مولوی کے پیٹ پہ لات مارا. مولانا سامنے بیٹھے, نگاہ مولانا سے ہی پڑھاؤ. لیکن خود پڑھ سکتے ہیں نگاہ. نگاہ پڑھنے کے لیے شرط نہیں ہے کہ مولانا کو بلا کر لے. مخرج صحیح ہے, عربی صحیح ہے, تم خود پڑھو. اس کی پریکٹس نہیں کرنا. میں کیا بول گیا, پریکٹس نہیں کرنا. نکاح مولانا ہی سے پڑھو. لیکن وہاں پہ نکاح تو پڑھ سکتے تھے, اللہ کا رسول پڑھ, اس سے بہتر کون تھا, سرکار سے بہتر اپنا نکاح خود پڑھے. جو اول عدد, اول عقل, اول نور ہے. لیکن کیوں پڑھایا ابو طالب سے؟ اور ابو طالب کی سنت ایسی بنی کہ لوگ کہتے ہیں کہ قرآن پہلے سے تھا. ابو طالب نے اگر الحمدللہ رب العالمین بولا تو کوئی کمال نہیں تھا, لیکن قرآن نازل تو نہیں ہوا تھا, لوح محفوظ پہ تھا. تب اس کا پتا چلا کہ زمین پہ بیٹھ کے لوح محفوظ کی تلاوت کرتا تھا ابو طالب. میں کیا بول رہا ہوں, میں کیا بول رہا ہوں. اللهم صل على محمد زمین پہ بیٹھ کے لوح محفوظ کی تلاوت کرنے والے کا نام ابو طالب. تو پڑھا جناب ابو طالب نے خطبہ نکاح پڑھا, اور اس کا نکاح پڑھا کہ جو اللہ کا محبوب ترین بندہ ہے. دوستو رحمت للعالمین کا نکاح کوئی پڑھے تو وہ کتنی بڑی رحمت ہے, کتنی بڑی رحمت کا نام ابو طالب. آپ کا نکاح ہوا, بس میں ختم کر رہا ہوں, میرا ٹائم ہو گیا. آپ کا نکاح ہوا اور بی بی خدیجہ اللہ کے رسول کے گھر آ گئی. کل بھی انشاءاللہ بی بی خدیجہ ہی پہ ہوگی, انشاءاللہ آ گئی. پہلی رات دن گزرا, دوسرے دن جناب ابو طالب نے اعلان کر دیا کہ کل پورے مکے کو 8-10-15 ہزار جتنے تھے ان کو کھانا کھلاؤں گا میں. اس خوشی میں کھلاؤں گا کہ اللہ کے رسول کا نکاح ہوا. پیسے رسول کے نہیں. ابو طالب نے 3 دن دعوت کی مکے میں, 3 دن کی دعوت ہے مکے کی. پورا مکہ آ کے ابو طالب کے دسترخوان پہ رسول کے نکاح کے دوسرے دن کھانا کھایا. اللہ کو یہ عمل اتنا پسند آ گیا کہ اسلام آنے کے بعد اس کو سنت بنا دیا. یہ جو ولیمہ کرتے ہو سنت ابو طالب ہے. عام مسلمانوں میں بڑا مشہور ہے نا ولیمہ, ولیمہ ڈنر. کس کی سنت کر رہے ہیں؟ یہ ابو طالب کی سنت ہے کہ رسول کے نکاح کے بعد 3 دن تک پورے مکے کو کھانا کھلایا. دوستو وہی کھلاتا جو سخی ہوتا. سخی جو ہوتا نا, دل چاہیے کھلانے کے لیے. ہم ایک مجلس سپانسر نہیں کرتے. کیا بول رہا ہوں, کرو بابا مجلس سپانسر کرو. یہاں والوں کو نہیں بول رہا, یہاں تو کر رہے. جو سن رہے باہر نہ نہیں کر رہے, وہ آ کے کرے. خالی بیٹھ کے لائف سننے سے نہیں ہوتا, خود آگے بڑھو. خود آگے بڑھ کے اگر تم مجلس کو اسپانسر کرے تو تم شکر ادا کرو کہ تم کو موقع ملا. میں کیا بول رہا ہوں, شکر ادا کرو کہ تم کو موقع ملا کہ بی بی نے تمہارے مجلس کو, تمہارے پیسے کو قبول کیا. یہ نہیں کہ ایک دفعہ کر لیا, 29 دن تک روز آ کے کھا رہے. نہیں نہیں, ایسا نہیں کرنا, ایسا نہیں کرنا. جب موقع ملے کرے. عورتیں بڑے آگے, بابا سب کما رہے نا, خود آگے بڑھو. 1-2 مل کے کرو, مجلس سے حسین کرو. یہ تمہاری بخشش کا سہارا ہے. ہو سکتا تمہاری 1443 ہجرہ کے رمضان کی مجلس تم نے کی تو یہ مجلس تمہارے رزق جو رکنے والا تھا اس کے دروازے کھل گئے. آپ کیا سمجھ رہے ہیں مجلس حسین کو؟ بس دوستو بی بی خدیجہ ایک ایسی پائس خاتون کا نام کہ جن کی بیٹی پہ سب سے زیادہ ظلم ہوا. میں نے کہہ دیا, آپ نے سن لیا. میں نے کہہ دیا, آپ نے سن لیا. کوئی ماں کے دل سے پوچھے, ماں کے دل سے پوچھے کہ بیٹی کے اوپر تازیانہ بلند ہو تو ماں کا کیا حال ہوا. بیٹی کے پیٹ میں بچہ شہید ہو جائے تو ماں کا کیا عالم ہوا. آپ کی آوازیں بلند ہو گئی, خدا کوئی غم نہ دے. مولا آپ کو سلامت رکھے، سلامت رکھے. میری مظلوم شہزادی پہ جو ظلم ہو رہا تھا تو بی بی خدیجہ کا کیا حال ہو رہا ہو کہ یہ وہ بی بی کہ جن پہ مصائب کے پہاڑ توڑ گئے، کل سننا انشاءاللہ. لیکن بی بی صبر کے ساتھ گئی. آج ہی ایک روایت دیکھ رہا تھا کہ جب بی بی خدیجہ کی شہادت ہوئی، دیکھیں میں وفات نہیں بولتا، آج میں نے اہل بیت چینل کی مجلس پہ بھی یہی بولا کہ وفات نہیں ہے خدیجہ کی، نہ جناب ابو طالب کی وفات ہے نہ بی بی خدیجہ کی وفات. زہر کی زہریلی جڑیں کھائی تھیں شعیب ابو طالب، اور وہاں سے آئیں اور بی بی کی شہادت ہو گئی. اس لیے کہ اتنی بھوک تھی، اتنی پیاس تھی، یہ ظالموں نے جو ظلم کیا تھا شعیب ابو طالب، پورا ہر طرف سے بند کر دیا. چار سال ملکۃ العرب وہاں تھی بی بی مظلوم بی بی زہرا کو لے کے. یعنی تو بی بی خدیجہ کے بارے میں ایک روایت ہے کہ جیسی آپ کی روح پرواز کر گئی، میری مظلوم بی بی زہرا کا سن 7-8 برس کا سن. روایت کا جملہ ہے کہ فاطمہ ماں کی میت کے اطراف گھوم رہی تھی، کبھی ماں کے پیروں پہ سر رکھ کے کہتی تھی اماں آپ کے بعد میرا کیا ہوگا، اللہ کا رسول کے اطراف گھوم رہی ہے، رسول سینے سے لگا کے کہہ رہا بیٹا میں کیسے تم کو صبر دوں. اتنا تڑپ تڑپ کے رو رہی تھی بی بی زہرا. نیچرلی آپ خود سوچ سکتے کہ چاہنے والی ماں چلی جائے تو بیٹی کا کیا عالم. تڑپ کی جا رہی تھی، پیروں پہ سر رکھ کے کہتی تھی ماں میرا کیا ہونے والا. اور بی بی خدیجہ کے بعد جب آپ کی میت اٹھی اور لے کے جا کے شعیب ابو طالب کے پاس، آج بھی جنت المولا میں دعا سب آمین بولنا، اللہ جنت المولا اور بخی کی تعمیر کرا کے روشن کر دے. میں نے دیکھا ہے آپ کی خبر مبارک، بالکل پتھر ہے دوستو. زمانے کا امام تڑپتا ہوگا کہ ہائے یہ کیا حال. تو آپ کو لے کے جا کے جنت المولا میں دفن کیا گیا. لیکن خدیجہ کی پوری اولاد کے اوپر جو ظلم کے پہاڑ توڑے، بی بی خدیجہ کو زندگی میں ظالموں نے ستایا اور اب تک ستاتے رہے. کتنے دن کے بعد، 10 یا 11 برس کے بعد، فاطمہ صرف 18 سال کا سن، اور یہ حال ہو گیا کہ ہاتھ میں عصا آ گئی، دیوار کا سہارا ہے، اور فاطمہ تڑپ کے کہتی ہے بابا آپ کے بعد وہ مصائب پڑ گئے کہ دنوں پہ پڑتے تو تاریک راتوں میں بدل گئے. آپ نے سن لیا، میں نے کہہ دیا. عزیزو ایک روایت یہ ہے کہ جب رسول کی شہادت کے بعد بی بی فاطمہ اپنے گھر میں روئی جا رہی، مسلمانوں نے رونے نہیں دیا، آ کے کہا کہ ابو الحسن فاطمہ سے کہو یا دن میں رو یا رات میں رو. یہ اسلام آنے کے بعد پہلی یتیمہ ہے جس کو ظالموں نے رونے نہیں دیا. یا یہ یتیمہ ہے یا کربلا کی وہ 4 سال کی یتیمہ ہے. 4 سال کی ایسی یتیمہ چوتھے امام سے پوچھا گیا تھا کہ مولا یہ بتاؤ کہ واقعی کربلا میں، مولا آباد رکھے، مولا آباد رکھے، شام غریبہ میں جب خیمے جلے تو حسین کے بچے باہر کیسے آئے؟ امام نے روتے ہوئے کہا دیکھو میرے ہاتھ میں تسبیح ہے، اگر تسبیح ٹوٹ جائے تو دانے کیسے بکھر جائیں گے. اسی طرح جب آخری قیمہ جلا تو بچے بکھر گئے. پہلی مرتبہ جب سکینہ باہر آئی، ظالم نے ایسا تماچا مارا کہ حسین کی یتیم زمین پہ گر گئی. پھر اٹھا کے دوسرے رخسار پہ مارتا ہے، سکینہ نے دونوں ہاتھوں سے رخسار کو تھام لیا، بابا میں یتیم ہو گئی. پھر شمر آگے بڑھ کے دونوں کانوں سے ایسے گوشوارے چھینے کہ سکینہ کا پیرا ہار تار تار ہو گیا، بچی تڑپتی رہی. پروردگار میری مظلوم ماں بی بی خدیجہ کبریٰ کا واسطہ، بچوں کا واسطہ، میری شہزادی سکینہ کا واسطہ، ان آوازوں پہ اپنی رحمت کا نازل کر. پروردگار یہ مجلس میری مظلوم بی بی زہرا کی بارگاہ میں قبول ہو جائے. پروردگار یہ مجلس ہم سب کے لیے بخشش کا سہارا بن جائے. روزوں کو قبول فرما لے، ہمارے گناہ کبیرہ صغیرہ کو معاف کر دے۔ اللہ جنت البخی، جنت المولا، جناب حمزہ اور اہل بیت کی قبروں پہ سایہ کر کے روشن کر دے۔ سیریا میں سیدانیوں کے روزوں کی حفاظت فرما، مقامات مقدسہ کی حفاظت فرما۔ آج جن جن لوگوں نے مجلس کو سپانسر کیا، اللہ ان کے رزق میں برکت عطا فرما، ان کے مرحومین کے درجات کو بلند فرما، ان کے رزق میں برکت عطا دے اور توفیقات میں اضافہ فرما۔ پروردگار فرزند مظلوم بی بی زہرا، میرے امام زمانہ کو سلامت رکھنا، میرے مولا کی سلامتی کا صدقہ، بیمار کربلا، بیمار مدینہ کا واسطہ، اللہ دنیا میں جتنے بیمار ہیں ان کو صحت کاملہ عطا فرما، جو بیماریاں ہمارے جسموں میں اس کو دور کر دیں، ہر آنے والی بیماری سے محفوظ رکھ۔ اللہ تو کسی کا محتاج مت بنا سوائے تیرے اور محمد اور آل محمد کے۔ ہم سب کو عمرہ و زیارات نصیب ہو، میرے امام کے ظہور میں تعجیل فرما، ہم سب کو امام کے ناصروں میں شمار فرما۔ ایک سورہ فاتحہ اپنے اپنے مرحومین جو آج کے سپانسرز ہیں، ان کے سارے مرحومین، تمام علماء، ذاکرین، مجتہدین، ماتمدار، مراجع عالم اور شیخ عباس قمی کے لیے بھی پڑھتے ہیں، جس کی بھی آج پہلی رات۔ بسم اللہ الرحمن الرحیم، بسم اللہ الرحمن الرحیم،